इसके बाद आगे चलते हैं तो सूरत कलम, जिसको नून भी कहते हैं। कलम के लफ्ज़ पे गौर कीजिए, इतनी अहमियत है कलम की कि अल्लाह ताला ने उसका तस्करा फरमा दिया इधर। तो इस सूरत को भी साथ ही साथ देखें, और अब हम आयतों को साथ ही साथ देखेंगे हिदायात के लिए। पहली तीन आयतें, नून वल कलम वमा यस्तुरून मा अंत बिनेमत रब्बिका बिमजनून। क़्यामत और आखरत बर्पा होकर रहेगी। मान लीजिए क़्यामत के नामों में से ये नाम भी आपको दिखते हैं कि क़्यामत ने आके रहना है। और इसके बाद देखिए आयत नंबर 4 से 12, आखरत का इनकार करने वाली कौमें अजाब से दोचार हो गई। बड़ी बड़ी कौमों के नाम हैं, जब अल्लाह ताला की बात को ना मानी, अल्लाह के भेजे हुए नबियों को ना माना, अल्लाह ने उनको सफ़े हस्ती से मिटा दिया। और इसके बाद फिर क़्यामत का नक्शा है आयत 13 से 17 में, कि जब क़्यामत आएगी ना तो तुम्हारी सब खड़ी फसलें ख़त्म हो जाएंगी। उतुल्लिम बाद अज़ालिका ज़नीम से लेकर आयत 17 तक देखिए कैसे अल्लाह ताला उन लोगों की बात करते हैं जो इज़्ज़त का मसला बना कर गुनाह करते थे। फिर आयत 18 से 37, दुनिया और आखरत का मकसद, क्यों पैदा किया? सिर्फ खाने पीने के लिए, चरने चुगने के लिए। और पूरी सूरत में आप देखिए तो कुरान को झुटलाने पर कुफार को तंबीह है, पूरा दूसरा रुकू। अगर ओवरऑल इस सूरत पे बात करूँ तो ये अल्लाह के नबी सल्लम से मुतल्लिक है। दावत इल्लाह में दूसरा बड़ा काम करने का यह कि लोगों को नबी सल्लल्लाहु अलैहि वसल्लम का सही मुकाम दिखाइए। पहले में क्या था? तबारक अल्लाजी। दूसरे में नून वल कलमी वमा यस्तुरून मा अंत बिनेमति रब्बिका बिमजनून। आज अल्लाह के नबी के बारे में भी बहुत सारे मुगालते हैं लोगों के दिलों दिमागों में। आज दूर करने का एक ही तरीका है, इल्म काम कर दीजिए। फिर आगे देखिए तीसरी सूरत मारिज है, उरूज से, इसी से लफ्ज़ मेराज भी है, बुलंदी को कहते हैं। क़्यामत ही की तरफ इशारे हैं इसमें भी। पहली चीज़ इसमें जो डिस्कस हो रही है, जो अजाब मांगा जा रहा है वो ज़रूर वाक़ होके रहेगा, पक्की बात है, अजाब आके रहेगा, तुम मानो ना मानो। अल्हाक़तु मल्हाक़तु वमा अदराक मल्हाक़। और इसमें क़्यामत की हौलनाकियों का जिक्र है। अल्लाह ताला कहते हैं वो आके रहेगी जैसे पिछली कौमों पर आई थी। फैज़ा नुफ़िख़ा फ़िस्सूरी नफ़खतुन वाहिदा वहुमिलतिल जिबालु वल जिबालु फ़दुक्कता दक्कतुन वाहिदा। फिरोज़े क़्यामत अकायद और आमाल की बुनियाद पर फ़ैसला होगा। जो किया होगा आज दुनिया में कल वही होगा। वहाँ कोई सिफारिश नहीं चलेगी, रिश्वत का तो वहाँ तसव्वुर भी नहीं है, फेवरेटिज़म भी नहीं है। दुनिया में लोग नंबर लगवा लेते हैं इधर उधर से कोशिशें करके, वहाँ ऐसा कुछ भी नहीं होगा। बल्कि फिर हाउ मुकरऊ किताबिया, अच्छे काम करने लिए खुशी खुशी अपने रिपोर्ट कार्ड्स दिखा रहे होंगे, उस बच्चे की तरह जो फर्स्ट आए। और इसके बरक्स गलत काम करने वाले कितना दुखी होंगे। या लैताहा कानतिल काजिया वला मदरी मा हिसाबिया। हसरतें देखिए कि जिसको नामा माल दाएं हाथ की बजाय बाएं में मिल गया, वो कहेगा काश मुझे मेरा किताब नामा ही नहीं मिलता, यानी मेरा रिजल्ट ही गुम जाता, पेपर ही ख़त्म हो जाते और मुझे हिसाब का ही ना पता चलता। काश मेरी मौत ही मेरा काम तमाम करती। पकड़ो इसको और धकेलो। यानी अल्लाह ताला ऐसे लोगों को डांट दिला रहे हैं कि वहाँ तुम्हारी इन बातों से कोई फ़र्क नहीं पड़ने वाला, ये तो होके रहेगा। और फिर कुफार को तंबी और अल्लाह के नबी को तलकीन। कैसे? अल्लाह ताला कह रहे हैं वइन्नलनालमुअन्ना मिनकुम मुकज्जिबीन वइन्नहु लहसरतुन अलल काफिरीन وَإِنَّهُ لَحَقُّ الْيَقِينِ فَسَبِّحْ بِاسْمِ رَبِّكَ الْعَظِيمِ। तो इस पूरे हिस्से में अगर आप देखिए तो हर आयत पे गौर करके तो मिलता ही है, लेकिन ख़ास तौर पे अगर आप इसमें से आयतें नोट कर लीजिए जिस पे बाद में आपने गौर करना है। और चूँकि अब इस बारे में हिदायतें नहीं हैं, सिर्फ तस्कीर है। हिदायत होती कोई काम करना है, ये कर लो ये ना करो, इसमें तो सिर्फ गौर व फिक्र है। तो गौर व फिक्र के लिए इसमें बेहतरीन आयतें 19 से लेकर आयत नंबर 34 तक है। दो मुख्तलिफ किरदार, एक फेल होने वाला और एक फर्स्ट आने वाला। अल्लाह ताला आपको मुझे दुनिया में कोशिशें सही रुख पे करने की तौफीक दें। और ख़ास तौर पे इसमें आप देखिए कि जब एक इंसान गौर व फिक्र करता है ना तो अल्लाह ताला फिर उसकी मदद भी करते हैं। इसी तरह से आप नोट कीजिए अगर तो क़्यामत की हौलनाकियाँ जब आगे आने वाली हैं सूरत मारिज में, अलहक्का और उसके बाद मारिज, आयत नंबर 8 से 18, यौम तकूनुस समाउ कल मुहल, ذرا سا تصور میں لا کر دیکھی اس کو، پھر سمجھ آتی ہے بات، اس کے علاوہ نہیں آتی کہ انسان کتنا زیادہ غور و فکر کرے گا پھر ہی یہ بات سمجھ آئے گی. اور وہ کیا ہے کہ ایک انسان اس دنیا میں رہ کر عذاب نہ مانگے اللہ سے، بلکہ ہدایت کی دعا مانگے. یہ کہیے کہ اللہ ہمیں عذاب سے نہیں کتاب سے ہدایت دے، کیونکہ کچھ لوگوں کو تو عذاب سے بھی ہدایت نہیں ملتی. یوم تکون السماء کالمہل. اور پھر اسی طرح سے آپ دیکھیے کہ کوئی دلی دوست کام نہیں آئے گا. مانگنے والے جب عذاب مانگتے ہیں تو اللہ کی پکڑ کتنی آتی ہے ان پہ. جتنا زیادہ اس میں اگر دیکھا جائے تو جو عذاب مانگا چاہ رہا ہے وہ ضرور واقع ہو کرے گا. پھر قیامت کی ہولناکیوں کا ذکر ہے. روزے قیامت عقائد اور اعمال کی بنیاد پر فیصلے ہوں گے، اور کفار کو تنبیہ ہے اور نبی صلی اللہ علیہ وسلم کو تلقین ہے. اور آپ کو مجھے دعوت دی گئی کہ تم غور کرو اس بات پہ کہ جب آسمان ایسا ہو جائے گا جیسے تیل کی تلچھٹ، اور پہاڑ ایسے ہو جائیں گے جیسے دھنکی ہوئی رنگین اون، اور کوئی دوست کسی دوست کو کچھ نہ پوچھے گا حالانکہ ایک دوسرے کو دیکھ رہے ہوں گے. اس روز گناہگار چاہے گا عذاب کے بدلے فدیے میں دے دے اپنے بیٹوں کو اور اپنی بیوی کو اور اپنے بھائی کو. دیکھیں بیٹے کا نام سب سے پہلے کیوں آ رہا ہے؟ کیونکہ یہ سب سے پیارا ہوتا ہے. اس لیے کہا بیٹا لے لو، پہلے بیٹے سے ہی بات کرتے ہیں، شروع باقیوں کو تو بعد میں دیں گے. اور اسی طرح اپنے کنبے کو جو اسے پناہ دیتا تھا، اور وہ زمین کے سب لوگوں کو تاکہ یہ اسے نجات دلا دیں. لیکن ایسا ہرگز نہیں ہوگا، یقیناً وہ بھڑکتی ہوئی آنکھ ہے، کھال اتھیر ٹالنے والی. وہ ہر اس شخص کو اپنی طرف بلائے گی جس نے دین حق سے اعراض کیا اور مال جمع کیا اور بند کر کے رکھا. تو ایک ایسی پرسنالٹی جو واقعی معیوب ہے. اس کے بعد سورت نو ہے، ایک داعی دین کی خوبصورت مثال. 950 سال تک اللہ کی طرف لوگوں کو بلاتے رہے، لیکن لوگوں نے کوئی بہت اچھا جواب نہیں دیا. ہم میں سے کوئی بھی وہاں ہوتا تو اتنے صبر اور استقامت سے کھڑا نہ رہتا جیسے اللہ کا وہ بندہ رہا. اور یاد رکھیے، آپ وہی کام مستقل کریں گے جو آپ اللہ کے لیے کریں گے. لوگوں سے نفع کی امید، لوگوں نفع کو تو چھوڑ دیجئے، لوگوں سے صرف تعریف کی امید پہ کام کرنے والے، اور تعریف کی جگہ تنقید ہو جائے کام نہیں کرتے، چھوڑ جائیں گے، کہیں گے جائیں جی ہم نہیں کر رہے، بس انف از انف. حضرت نوح کو تو کسی سے کوئی اچھی امید بھی نہیں تھی، پھر بھی لگے رہے، کیونکہ ان کو تو پیچھے سے بدلے مل رہے تھے. جب اللہ سے معاملہ چلتا ہے نا تو پھر بندہ بالکل بندوں سے بے نیاز ہوتا ہے. بیچ میں بندے تو نکل ہی جاتے ہیں اور صرف اللہ کے ساتھ معاملہ ہے. تو پہلی آیت میں حضرت نوح کو منصب رسالت کی سپردگی ہے. آیت 2 سے 4 میں حضرت نوح کو اپنی قوم کی دعوت ہے. جیسے سورت یوسف پوری کی پوری حضرت یوسف پہ ہے نا، اسی طرح سورت نوح پوری کی پوری حضرت نوح کی کہانی ہے. لیکن بڑی سیڈ سٹوری ہے، ایک دم دل بھر جاتا ہے، اور دل کرتا ہے کہ جنت میں جا کر حضرت نوح سے پوچھیں گے کیا تکلیف ہوتی ہوگی آپ کو اس وقت، کچھ حال تو سنائیے، جب لوگ آپ کو دیکھ کر انگلیاں کانوں میں ڈال لیتے تھے، منہ پہ کپڑے ڈال لیتے تھے. آیت 5 سے 20 میں آپ کی طویل عرصے تک دعوت اور تبلیغ کی روداد ہے. پھر آیت 21 سے 24 میں قوم کی ہر دھرمی اور حضرت نوح کی بے بسی ہے. آیت 25 سے 28 میں عذاب کا نزول ہے. اور آخر میں پھر انبیاء کرام کی طرف سے جو دعا کر دی جاتی ہے، وہی دعا جس کے نتیجے میں ایمان والے بچا لیے جاتے ہیں اور کفار پہ اللہ تعالیٰ کی پکڑ آ جاتی ہے. مما خطیاتہم اغرقوا فادخلوا نارا. اور پھر آخر میں دعا دیکھیے، رب اغفر لی ولی والدی ولی من دخل بیتی مومنا وللمومنین والمومنات ولا تزد الظالمین الا تبارا. اللہ اکبر. اپنے لیے جو آیتیں نوٹ کریں گے آپ، 5 سے 12، دعوت نوح کیا تھی. قال رب انی دعوت قومی لیلا ونہارا. نوح علیہ السلام نے کہا، میرے پروردگار، میں اپنی قوم کو رات دن بلاتا رہا، لیکن میرے بلانے سے یہ لوگ اور زیادہ بھاگنے لگے. میں نے جب کبھی انہیں تیری بخشش کے لیے بلایا، انہوں نے اپنی انگلیاں اپنے کانوں میں ڈال لیں اور کپڑوں کو اوڑھ لیا اور اڑ گئے اور بڑا ہی تکبر کیا. پھر میں نے ان کو باواز بلند بلایا، اور بے شک میں نے ان سے اعلانیہ بھی کہا اور چپکے چپکے بھی، اور کہا کہ اپنے پروردگار سے معافی مانگو، وہ بڑا معاف کرنے والا ہے، وہ تم پر آسمان سے لگاتار بارش برسائے گا اور مال اور بیٹوں سے تمہاری مدد فرمائے گا اور تمہیں باغات عطا کرے گا اور تمہارے لیے نہریں نکال دے گا. سبحان اللہ. استغفار کے فوائد ہیں. شعور سے اپنے گناہوں کو سامنے رکھتے ہوئے کہتے ہیں، اللہ ہمارے گناہ معاف کر دے.